नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको मंगलबारको श्रृङ्खलामा हामीले गएको साता हरिवंश आचार्यको चिन्ह हराएको मान्छेको सातौं श्रृङ्खला सुनायौं। आज हामी यो आत्मकथाको आठौं श्रृङ्खला लिएर आइपुगेका छौं। गएको साता सिक्किम र दुधबरी नेपाल बोलेन जस्ता शीर्षकहरू यस पुस्तकभित्रको हामीले प्रस्तुत गरेका थियौं। प्रस्तुत गर्दाखेरि उहाँहरूले कार्यक्रम गर्दाखेरि दार्जिलिङमा पण्डाल लडेको कुरा, त्यसै गरी नेपालले दार्जिलिङको नेपालीभाषीहरूको आन्दोलनमा नबोलिदिएको कुरा जस्ता प्रसङ्गहरू आएका थिए। र अस्तिको साता सातौं श्रृङ्खलाको अन्त्य गर्दा मदन कृष्ण र हरिवंशले त्यहाँबाट फर्केर नेपाल आइसकेपछि लेख्नुभएको गीतको वाचनसँगै सातौं श्रृङ्खला पूरा भएको थियो। आज हरिवंश आचार्यको आत्मकथा चिन्ह हराएको मान्छेको आठौं श्रृङ्खला हास्य व्यङ्गको ओखती शीर्षकबाट वाचन सुरु हुन्छ पृष्ठ 141। हाँस्यव्यङ्ग्यको प्रभाव भनेको रोग लागेको मान्छेलाई औषधि हालेको इन्जेक्सन दिनासाथ असर देखे जस्तो गरी देखिँदैन, तर यसले सूक्ष्म तरिकाले मान्छेको दिमागमा केही कुरा पठाइरहेको हुन्छ। हाम्रा सामाजिक र राजनीतिक सन्देशमूलक विज्ञापनहरूले मान्छेमा प्रत्यक्ष परोक्ष प्रभाव पारेको कुराहरूले भन्छन्। औषधि खायो भने क्षयरोग निको हुन्छ, औषधि खायो यो रोग अरूलाई सर्दैन, औषधि पनि स्वास्थ्य चौकीहरूमा निशुल्क पाइन्छ भन्ने सन्देश राखेर हामीले जाइकासँग मिलेर निर्माण गरेको चिरञ्जीवी नामको टेलिफिल्म प्रसारणपछि क्षयरोग अस्पतालमा कफ र छाती जचाउनेहरूको भिडी लाग्न थालेको कुरा डाक्टरहरूले नै भनेका थिए। नत्र त्यसबेला क्षयरोग लाग्यो भने निको हुँदैन, औषधि खान सकिँदैन, महँगो हुन्छ भन्ने धेरैलाई लागेको थियो। धेरै रोगीहरू लुकेर बसेका थिए। त्यस्तै कुष्ठरोग सम्बन्धी एक एक मिनटका टेलिसन्देशहरू र ओहो नामको टेलिफिल्म बीबीसीको सहयोगमा निर्माण भएको थियो। त्यसमा पनि औषधि सेवन गर्यो भने कुष्ठरोग निको हुन्छ, औषधि सेवन गरेपछि अरूलाई सर्दैन र औषधि निशुल्क पाइन्छ, जिउमा लाटो फुस्रो नदुख्ने नचिलाउने दाग देखियो भने छाला जचाउन जानु भन्ने सन्देश थियो। त्यो सन्देश हिजो आज पनि कहिलेकाहीँ प्रसारण हुने गर्छ। त्यो विज्ञापन प्रसारण भएपछि शरीरमा देखिएको दाग जचाउने धेरै मान्छे अस्पताल आउन थाले रे। बीबीसीले सर्वे गर्दा धेरैले टेलिभिजनमा आउने विज्ञापन र ओहो टेलिचलचित्र हेरेर आएको भनेछन्। 1,00,000 चान्चुनले छाला जचाउन आउँदा 11,000 पोजिटिभ पेसेन्ट भेटियो रे। 11,000 कुष्ठरोग संक्रमितहरूले खोक्दा हाच्यौँ गर्दा धेरैलाई सर्न सक्थ्यो। टेलिफिल्मको प्रभावले धेरैलाई रोगबाट जोगाएको छ। त्यस्तै विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा सुरक्षित मातृत्वको सवालमा नेपाल, पाकिस्तान, बङ्गलादेश, भारतभन्दा पनि सकारात्मक छ। नेपालमा गर्भवती महिलाको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ भनेर उल्लेख गरेको छ। यसका लागि नेपालका स्वास्थ्य संगठनहरू, स्वास्थ्य स्वयंसेविकाको ठूलो योगदान छ भने हामीले युएसएडको सहयोगमा निर्माण गरेको असल लोग्ने टेलिचलचित्र र सेभ द चिल्ड्रेनसँग मिलेर निर्माण गरेको न्यानो माया टेलिचलचित्र बेला बेला प्रसारण भइरहने भएकाले त्यसले पनि सुरक्षित मातृत्व र महिला स्वास्थ्य सुधारमा निकै योगदान गर्न सके जस्तो लाग्छ। नेपालमा जग्गामा दोहोरो स्वामित्वको अन्त्य गर्ने मोही र जग्गा धनी दुवैलाई जग्गामा आधा आधा हक स्थापित गरिदिने कानून बन्यो। यो कानून बनाउन महजोडीले निर्माण गरेको टेलिचलचित्र लाल पूर्जाले सजिलो बनाएको हो। जग्गामा मोही मात्र पीडित छैनन्, धनी पनि पीडित छन् भनी उनीहरूले देखाएको ठिक हो भनेर नेपाली काँग्रेसका नेता रामशरण महतले राष्ट्रिय योजना आयोगमा भाषणै गरेका थिए। तपाईलाई पनि असाध्य मन पर्ने हाम्रो प्रहसन अंशबण्डमा जुम्ल्या दाजुभाइ सत्तापक्ष र प्रतिपक्षको बीचमा अंशबण्डा हुँदा सत्तापक्षका दाई हो कि भाइले भए जति मन्त्रालय आफूले लियो प्रतिपक्षलाई गनाउने शौचालय दियो टेलिभिजन रेडियो गोरखापत्र आफूले लियो टुडीखेलको खुल्ला मञ्च र न्यू रोडको पिपल बोर्ड चाहिँ प्रतिपक्षलाई दियो यसको मतलब प्रहसन बनाउँदा ताकाका सत्तापक्षले देशको साधन स्रोत सञ्चार माध्यम एकलौटी रूपमा प्रयोग गरिरहेको थियो र प्रतिपक्षलाई कुनै पनि साधन स्रोत र सञ्चार माध्यममा आफ्नो अधिकार दिएको थिएन फलस्वरूप आज निजी क्षेत्रका थुप्रै सञ्चार माध्यम खुलेका छन् र प्रतिपक्षको आवाज पनि जनतासम्म पुगेको छ हामी लन्डन एयरपोर्ट देखाउन भैरवा गएका थियौँ त्यहाँ नारायण गोपाल दाई र हाम्रो कार्यक्रम थियो रङ्गमञ्चमा झिलिमिली बत्ती बालेकाले थुप्रै किरा र पुतलीहरू झुम्बिएका थिए नारायण गोपाल दाईले थुक्दै गाउँदै गरे प्रत्येक शब्दै पछि मुखमा परेको किरा निकाल्न थुक्नु पर्थ्यो मेरो बेहोसी आज थु मेरो लागि पर्दा भो थु मेरो बेहोसी आज थु नारायण दाईले गाउँदा गाउँदै माइकबाट भने ओहो कति किरा यहाँ गीत गाउन त झुलिहाल्नु पर्ला जस्तो छ दाईको कार्यक्रमपछि हामीले लन्डन एयरपोर्ट प्रहसन देखायौँ कार्यक्रम हेर्न एकजना यामातोमो या मायुमी नामकी जापानी महिला पनि आएकी रहेछन् कार्यक्रम सकिएपछि उनी हामीलाई भेट्न आइन् एकजना नेपाली सहयोगीका साथ उनी हामीसँग कुरा गर्दा थरथर कामिरहेकी थिइन् किन हो थाहा थिएन उनी नेपाल भारत सम्बन्ध विषयमा थेसिस लेख्न नेपाल आएकी रहेछन् उनले हाम्रो लन्डन एयरपोर्ट हेरेर विषय बदलिन् र नेपालका महजोडी विषयमा थेसिस लेख्ने भइन् उनीसँग पछि काठमाडौँमा भेट भयो हामीले हाम्रा सम्पूर्ण हाँसीबेङ्गीका क्यासेटहरू उनलाई दियौँ उनले त्यसलाई नेपाली सहयोगी लिएर जापानी भाषामा अनुवाद गराइन् पछि घनिष्ठता बढ्दै गएपछि सोधेँ मायुमी तपाईँ हामीसँग भैरवमा पहिलोचोटि बोल्दा किन काम नभएको त्यस बेला जाडो पनि थिएन उनले भनिन् डरले जापानमा तपाईँहरू जस्तो पपुलर भयो भने त कलाकारहरू हामी जस्ता साधारण मान्छेसँग बोल्दा पनि बोल्दैनन् उनीहरू यो धरतीकै मान्छे होइनन् कुनै ग्रहबाट आए जस्तो गर्छन् उनीहरूसँग बोल्दाखेरि ज्यादै डर लाग्छ नर्भस भइन्छ तर तपाईँहरू त त्यस्तो हुनुहुँदो रहेनछ अझ पनि तपाईँहरू मोटरसाइकल चढेर हिँड्नुहुँदो रहेछ मलाई तपाईँले मोटरसाइकलमा राखेर घर पुऱ्याइदिँदा त म छक्कै परेँ कल्पना पनि गरेकी थिएन नेपालका कलाकार यति सरल हुँदो रहेछन् पछि मायुमीले महको आँखामा नेपाली जनताको सामाजिक र राजनीतिक जीवन भनेर जापानी भाषामा नेपारु जिन्नो कुरासितो सेजी भन्ने किताब लेखिन् च्युको भन्ने जापानकै ठूलो प्रकाशकले यो किताब प्रकाशित गर्यो नेपाल आउने केही जापानीले त्यो किताब पढेका हुँदो रहेछन् नेपाली भाषा सिकाउने जापानी किताबमा क भनेको कलम ख भनेको खरायो भए जस्तै म भनेको महजोडी भनेर हाम्रो फोटो पनि ममा राखिएको रहेछ त्यही किताब पढेर होला जापानको आसाही कम्पनी महजोडी सम्बन्धी एउटा डकुमेन्ट्री बनाउन नेपाल आयो राष्ट्रिय सभागृहमा हाम्रो विज्ञापन नाटक चलिरहेको थियो आसाही कम्पनीका चार पाँचवटा क्यामेराले खिच्दै थिए अचानक आँधीबेरी आउन थाल्यो बाहिर बत्ती पनि निप्दै बल्दै गर्न थाल्यो अहिले भरे त बाहिर हावाले रुख टाल्दा बत्तीको पोल पनि ढलेछ बत्ती निभ्यो विद्युत प्राधिकरणले अहिले राति बत्ती बल्ने सम्भावनै छैन भन्यो सभागृहको जेनेरेटर बिग्रेर नचल्ने भएको रहेछ दर्शकहरूले हुटिङ गरे हामीले टर्च लाइट बालेर दर्शकसँग क्षमा माग्यौँ कतिले सोही टिकटमा भोलि हेर्न आउने कुरा गरे कतिले पैसा फिर्ता लिए यो सब दृश्य आशाही टिभीले खिच्यो हामीले आशाही टिभीसँग क्षमा माग्यौँ तर उनीहरू एकदम खुसी देखिन्थे उनीहरूको धारणा थियो हावा नआएको भए रुख नढलेको भए बत्ती ननिभेको भए जेनेरेटर नबिग्रेको भए आजको खिचाइ साधारण हुन्थ्यो तर यी सबै कुरा भएकाले डकुमेन्ट्री झन् राम्रो भयो उनीहरू खुसी हुनु स्वाभाविक थियो विदेशीले बनाउने डकुमेन्ट्रीहरूमा नेपालको राम्रो कुराभन्दा नराम्रो कुराले स्थान पाएको हुन्छ जापानमा सु डकुमेन्ट्री हिट भयो किनभने त्यहाँ राष्ट्रिय सभागृहको बिजोग देखाइएको थियो जहाँ एउटा जेनेरेटर पनि नभएको हल भनेर एकपटक कास्कीको एउटा गाउँमा जाँदा हामीलाई देखेर एउटी महिलाले भनिन् सधैँ टिभीबाट देखिरहेको तपाईँहरूलाई आज त जिम्दै देख्न पाइयो हामीले भन्यौँ हामीले पनि तपाईँहरूलाई टिभीबाटै देखेको उनले प्रश्न गरिन् टिभीबाट देखेर नि हामीलाई चिनिन्छ र हामीले हाँस्दै भन्यौँ, चिनिन्छ नि, हामीलाई यस्तो माया गर्ने मान्छेहरूलाई चिनिँदैन त, तपाईँहरू त हाम्रो अन्नदाता हो, हाम्रो भगवान्, भगवान्लाई पनि नचिनेर हुन्छ? नेपाली जनता साँच्चैकै हाम्रा इष्टदेवता, कुलदेवता हुन्। कति धेरै माया गर्ने, कति धेरै विश्वास गर्ने, उनीहरूको विश्वासलाई हामी घात गर्न सक्दैनौँ। जुन दिन हामी आफू बहकिन खोजिन्छ त्यसवखत नेपाली दाजुभाइ दिदीबहिनी सम्झन्छौँ अनि उनीहरूले हामीलाई के भन्लान् भनेर हामी अनुशासित हुन्छौँ। एकपटक एउटा 4-5 वर्ष बालकले मलाई भन्यो, अङ्कल मैले तपाईँलाई जिन्दगीमा कहिले देखेको थिइनँ। म त छक्क परेँ। 4-5 वर्ष बालकको जिन्दगी नै कति भएर उसले मलाई धेरैचोटि देखोस्। हामी एउटा चुरोट कम्पनीले प्रायोजन गरेको कार्यक्रम वर्षको एकपटक देशभरि गर्थ्यौँ। त्यसबाट हामीलाई राम्रै आम्दानी हुन्थ्यो। तर पछि हामीले सोच्यौँ, हामीले यसरी चुरोटको कार्यक्रम गर्दा जिन्दगीमा कहिले नदेखेको भन्ने ती बालक जस्ता लाखौँ बालबालिकाले देखेर मदन कृष्ण अङ्कल र हरिवंश अङ्कलको प्रिय कुरो ठानी तान्न थाले भने, उनीहरूको फोक्सो छाती बिग्रियो भने आमाबाबुले के भन्लान्? मदन कृष्ण र हरिवंशले मेरो बच्चालाई चुरोट खान सिकाए भन्छन्। त्यसैले वर्षैपछि आउने त्यत्रो ठुलो धनराशि पनि हामीले छोडिदियौँ। हुन त नेपालमा धुमपानबाट भन्दा त्यो बेला सशस्त्र द्वन्द्व र अशुद्ध खानेपानी, कुपोषणबाट धेरै मान्छे मर्थे। अहिले एचआइभी एड्सबाट पनि बढी मान्छेको मृत्यु हुन थालिसक्यो। तैपनि हामीले धुमपानको प्रचार होइन, विरोधमै लाग्नुपर्छ भन्ने निर्णय गर्यौँ। कुरा त्यति धेरै पुरानो भएको छैन। त्यसवखत अरुण जलविद्युत योजना बनाउनुहुन्न, यो नेपाललाई ठुलो हुन्छ भनेर केही राजनीतिक पार्टीले प्रचार गरे। माइतीघर टापुमा महसञ्चारको कार्यालय थियो। त्यहाँ एकजना मानवाधिकार कर्मी र दुईजना विदेशी आएका थिए। उनीहरूले हामीसँग अनुरोध गरे, 10 लाख रुपियाँको बजेट छ, तपाईँहरू नेपालका साना जलविद्युत योजना मात्र राम्रो हुन्छ, ठुला जलविद्युत योजना नेपाल जस्तो सानो देशले बनाउनु हुँदैन भनेर टेलिफिल्म बनाइदिनुहोस्। हामीले भन्यौँ, हेर्नुहोस्, हामीसँग खोलानाला धेरै छन्, हामीले सकेसम्म ठुला जलविद्युत योजनाका काम गर्नुपर्छ, नेपालको भविष्यका लागि योजना चाहिन्छ। जसले जति कमिसन खाए पनि, जसले जतिसुकै भ्रष्टाचार गरे पनि अरुण जलविद्युत योजना त हाम्रै देशमा बन्छ, त्यो कसैले उठाएर विदेशलाई जान सक्दैन। त्यसैले अरुण योजना बन्नुपर्छ, बरु पछि भ्रष्टाचारीलाई कारवाही गरौँला। अरुण बन्नुपर्छ भन्ने सन्देश राखेर टेलिफिल्म निर्माण गर्ने हो भने 10 लाख चाहिँदैन, 2 लाख भए पुग्छ, तर बन्नु हुँदैन भन्ने सन्देश राखेर हामी बनाउन सक्दैनौँ। हामीसँग त ती मान्छेहरू नाजवाफ भएर गए। तर हाम्रा एकजना साथीको त्यसवखत भुइँचालोले घर चर्केकाले उनलाई घर बनाउनु थियो। पछि 70,000 रुपियाँमा उनले एउटा टुकी नामको क्यासेट ठुला जलविद्युत योजनाको विरोधमा उत्पादन गरे। त्यस्तै उस्तैले हो कि आजसम्म पनि नेपालमा टुक्की नै बाल्नुपर्ने स्थिति छ, सम्झतै मुटु ढुकढुक हुन्छ। त्यसवखत हामीले पैसाका लागि अरुण बन्नु हुँदैन भनेर टेलिफिल्म बनाएको भए अहिले हरेक दिन लोड सेडिङमा नेपाली जनताले तत्कालीन एमाले सरकारसँगै हामीलाई पनि सराप्ने थिए। सानैदेखि मलाई दुःख सुखमा साथ दिने एउटा साथी छ। ऊ नेपालमा हुँदा राजतन्त्र विरोधी, धर्म विरोधी कट्टर वामपन्थी थियो। पछि विदेशमा पढ्न गयो। विदेश जाँदा उसकै घरमा बसियो। उसले यसुको यति धेरै गुणगान गायो कि हामीलाई सुन्न गाह्रो होइन, मक्क पर्यो। किनभने हामी चर्च, मस्जिद, मन्दिर सबै ठाउँमा गएर ध्यान गर्छौँ। तर अचम्म, त्यस्तो कट्टर वामपन्थी कसरी यसुको चेलो भयो? त्यो साथी नेपाल आएको रहेछ। एक दिन उसले मलाई फोन गरेर भन्यो, म भोलि तेरो घरमा लन्च खान आउँछु, मसँग एउटा साथी पनि हुन्छ। भोलिपल्ट एकजना होइन, दुईजना साथी लिएर मेरो घरमा आयो। श्रीमान एउटा र श्रीमती अर्कै देशका थिए। हामीले सँगै बसेर खाना खायौँ। उससँग आएका साथीले मसँग भने, 3 करोड रुपियाँको बजेट छ, त्यसको जिम्मा तपाईँले लिनु पर्यो। मैले प्रश्न गरेँ, के का लागि? उनीहरूले मसँग जिजस क्राइस्टको महिमा गाए। हामी सबै धर्मलाई सम्मान गर्ने मान्छे भएकाले मलाई केही गाह्रो भएन। मैले कुरो बुझेर भने, हामीलाई सबै जात धर्म र भाषाभाषीले माया गर्छन् र हामी पनि सबै जात धर्म र भाषाभाषीलाई त्यति नै सम्मान गर्ने भएकाले एउटै धर्म प्रचार गर्नु सट्टा मानव धर्म प्रचार गर्ने काम दिनुहोस्, हामीलाई यो पैसा चाहिँदैन। केही वर्ष अघि पाटनका मेरा मित्र किरण श्रेष्ठ र लिटल स्टारका पिता वरिष्ठ गीतकार ध्रुवकृष्ण दीपलाई एउटाले वाट इज यो रिलिजन भनेर सोधेछ। किरणजीले माई रिलिजम इज टुरिज्म भन्ने जवाफ दिएछन्। उनी गीतकार र टुरिस्ट गाइड थिए। मैले त्यो कुरो उनीहरूलाई सुनाएँ। सुटिङ गर्ने सिलसिलामा विशेष गरी छायाङ्कन स्थल छनौट गर्न काठमाडौँ वरिपरिका गाउँ घुम्छौँ। गाउँमा पुगेपछि महजोडीले यहाँ जग्गा किन्ने भए भने ठुलो हल्ला हुने गर्छ, अनि जग्गा दलालले पनि यहाँ महजोडीले अस्पताल बनाउँदैछन् भनेर हल्ला गरेपछि अस्पताल बन्ने ठाउँमा जग्गा किन्ने भाव बढ्छ, व्यापार फस्टाउँछ भनेर धेरैले जग्गा किनेका पनि रहेछन्। हामीले पहिलेदेखि नै सुन्दै आएको र टेलिभिजनमा देख्दै आएको कुरा हो, राजा वीरेन्द्रलाई विभिन्न देशका युनिभर्सिटीहरूले डाक्टर उपाधि दिए। त्यस्तै गिरिजा प्रसाद कोइरालालाई पनि भारतको कुनै युनिभर्सिटीले डाक्टर उपाधि दियो। पछिल्लो समय राजा ज्ञानेन्द्रलाई पनि कुनै देशले डाक्टर उपाधि दियो भनेर टेलिभिजनबाट देखाइएको थियो। कार्यक्रम गर्न बेलायत जाँदा चिनजान भएका साथीहरूमध्ये उही कलेज सञ्चालन गरेर बसिरहेका गोपाल पौडेलले काठमाडौँ आएर भने, ग्रिनफोर्ड इन्टरनेसनल युनिभर्सिटी पुलिजले तपाईँ महजोडीलाई डक्टरेट उपाधिबाट सम्मानित गर्दैछ, यो तपाईँहरूलाई गरिएको ठुलो सम्मान हो। हामीले भन्यौँ, हामीले के त्यस्तो काम गरेका छौँ र डक्टरेट सम्मान लिने? उनीहरूको भनाइ थियो, तपाईँहरूले आफ्नो क्षेत्रमा यत्रो ठुलो सामाजिक काम गर्नुभएको छ। मलाई ज्यादै अप्ठ्यारो लाग्यो, अलिक लाज पनि लाग्यो। मैले पर्दैन मलाई डाक्टर लेख्न, त्यति सोख पनि छैन भने, उनले निकै जोड गरे, मैले पछि निर्णय गरौँला भने। दिनका दिन फोन आउन थाल्यो, भन्थे मान्छे यो उपाधि पाउन कत्रो मरिहत्य गर्छन्, तपाईँहरूले पाउँदा पनि निर्णय गरिदिनु भएन। अमेरिकाबाट अरू देशका ठुल्ठुला प्रोफेसरहरू आइसकेका छन् काठमाडौँमा, उपाधि सभामुख सुभाष नेमाङजुले प्रदान गर्नुहुनेछ। हामीले भोलि खबर गरौँला भन्यौँ र सल्लाह गऱ्यौँ, के गर्ने त? मदन दाईले भने, लिदिउँ न त, धेरै कर गरिसक्यौँ। सेप्टेम्बर 20, 2010 दिन हामी डक्टरेट उपाधि लिन राष्ट्रिय सभागृहको मञ्चमा बस्यौँ। हामीसँगै उपाधि लिन विजय कुमार गच्छेदार, केपी ओली पनि आएका थिए, सुजाता कोइराला चाहिँ उपस्थित थिएनन्। अरू पनि को को थिए मञ्चमा? हामीलाई गाउन र टाउकोमा मुन्द्रा झुन्डिएको टोपी लगाइदिए, मलाई लाज लागिरहेको थियो। सुभाष नेमाङको हातबाट सम्मानपत्र लियौँ। विदेशबाट आएका प्रोफेसरहरू पनि गाउन लगाएर मञ्चमा उपस्थित थिए, भाषण पनि गरे, सबैको बधाई पायौँ। डाक्टरको उपाधि पाउँदा तपाईँलाई कस्तो लाग्यो भन्ने सञ्चारकर्मीको जवाफमा मैले रङ्गी चङ्गी गाउन देखाउँदै भनेको थिएँ, मलाई त मन्दिरको पुजारी भए जस्तो लाग्यो। एक दुई दिनपछि एउटा पत्रिकाले त्यो उपाधि नक्कली हो, हामी लगायत अरूलाई सम्मान गरेर नेपालबाट विद्यार्थी लैजाने दाउ हो, त्यो युनिभर्सिटीले गलत प्रचार गरेको भनेर लेख्यो। कुरा बुझ्दा त्रिभुवन विश्वविद्यालयले पनि मान्यता दिएकै युनिभर्सिटी हो भन्ने थाहा भयो। गोपाल पौडेललाई पछि फोन गर्दा सक्कली नै हो भने, त्यसको दुई दिनपछि फेरि फोन गर्दा त उनको मोबाइल स्विच अफ छ भन्यो। केपी ओली, विजय गच्छदार लगायत त्यो उपाधि पाएका हामी पिएचडी डाक्टर हो कि होइन थाहा नै भएन। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको वाचन हरिवंश आचार्यको आत्मकथा चिना हराएको मान्छेको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार,
उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी हरिवंश आचार्यको चिना हराएको मान्छेको 8 श्रृङ्खला वाचन सुनिरहेका छौ, यसको बाँकी अंश वाचन अब सुनौ।
Thank you.
हुन त म राजनीति गर्ने मान्छे हुँदै होइन, तर सानो दिमागले विचार गर्दा एउटै कारणले नेपाल बिग्रिन सुरु भएको हो। शासकले देशलाई धनी बनाउने होइन, आफू धनी हुने इच्छा राख्नु। त्यही भारतकै कुरा गर्दा पण्डित जवाहरलाल नेहरू ज्यादै सम्पन्न र धनी परिवारबाट राजनीतिमा आएका हुन्। ब्रिटिसहरूको पन्जाबाट भारत मुक्त भयो। जवाहरलाल नेहरूले आफ्नो सम्पूर्ण सम्पत्ति देशलाई बुझाएर राजनीति सुरु गरे रे। उनलाई सरकारले बस्ने एउटा घर दियो, चढ्ने गाडी दियो र खानालाई तलब दियो। झन्डै झन्डै त्यसकै हाराहारी हामी कहाँ चाहिँ गरिब राजाले धनी बन्ने चाहना राख्न थाले। राजा धनी बनाउन भाइ भारदारको सहयोग चाहियो। राजा सँगसँगै भाइ भारदारहरू पनि धनी बन्न थाले। भाइ भारदार र राजा धनी भएको राजाका सचिवहरूले देखे अनि उनीहरू पनि धनी हुन थाले। राजाका वरिपरिका सबै धनी भएको देखेर मन्त्रीहरूले पनि धनी हुने सपना देखे। सपना साकार भयो। मन्त्री धनी भएको देखेर सचिवहरूले पनि धनी हुने सपना देखे। ती पनि धनी भए। सचिवहरू धनी भएको देखेर उपसचिव, सेक्सन अफिसर, सुब्बा, खरदार, सेना, प्रहरी सबैले धनी हुने सपना देखे। सबैको सपना रातारात साकार भयो अनि जसले जसरी जति कमाए पनि कतैबाट छानबिन नहुने भयो। शासक र प्रशासकले घुस खाइदिएपछि व्यापारीहरूलाई पनि सजिलो भयो। कसैले कसैलाई समात्न नसक्ने, उसलाई उसको कुरा थाहा छ, उसलाई उसको कुरा थाहा छ। अनि देश दुब्लाउँदै गयो। देश सँगसँगै सर्वसाधारण जनता पनि दुब्लाउँदै गए। दण्डहीनता बौलाउँदै गयो। शासक प्रशासक धनी बन्दै गए। देश चाहिँ तल तल खस्दै झन्डै झन्डै ढुङ्गे युगमै आइसक्यो। बहुदलीय व्यवस्था पनि सुरु भयो, तर पण्डित नेहरू जस्ता नेता नेपालमा कोही देखिएनन्। पञ्चायती व्यवस्थामा शासकहरू धनी भएको बहुदलवादी नेताले पनि देखेकै थिए। उनीहरूलाई झन पञ्चायती शासकभन्दा आफू धनी हुने इच्छा जाग्यो अनि आफ्नो परिवार, शाखा सन्तान, ज्वाइँ छोरी सबैलाई पैसा कमाउन अगाडि पठाए। बहुदलीय शासकहरू धनी भएको देखेर गणतन्त्रका नेताहरूलाई पनि धनी बन्ने इच्छा जाग्दै आयो र केही गणतन्त्रवादी नेताहरू बहुदलका नेताभन्दा, पञ्चायतका नेताभन्दा पनि धेरै धनी भइसकेका छन्। एउटा गोठमा गाई पालिएका रहेछन्। ती गाई हेर्ने एउटै मात्र गोठालो रहेछ। बिस्तारै दिनका दिन दुई माना दुध हराउन थालेछ। मालिकलाई शङ्का लागेछ। उसले त्यो गोठालोको निगरानी राख्न अर्को गोठालो थपेछ। दोस्रो गोठालो थपेपछि चार माना दुध कमाउन थालेछ। त्यसपछि मालिकले तेस्रो गोठालो पनि थपेछ। त्यसपछि छ माना दुध कमाउन थालेछ। त्यसै गरी चौथो गोठालो राखेपछि एक पाथी दुध कमाउन थालेछ। नेपालको सन्दर्भमा पनि त्यही भयो। पञ्चहरू हुँदा दुई माना दुध हरायो। बहुदलवादी आएपछि चार माना हराउन थाल्यो। अझ गणतन्त्रवादीहरू आएपछि छ माना दुध हराउन थाल्यो। अहिले त राजनीतिक पार्टीहरू कसैले नेपाललाई विकास गर्छौँ, अर्बौँ रुपियाँ लगाउँछौँ भनेर आयो भने कति डोनेसन आउँछ भनेर सोध्छन्। खै कति सम्झाउनु, डोनेसन होइन नेता हो, डु फर नेसन। तिब्बतलाई हानि नपुर्याउने गरी भारतले नेपालमा जे गरे पनि चीनले मतलब राख्दैन। यो कुरा विगतमा भारतले नेपाललाई नाकाबन्दी गर्दाखेरि नै चिनिया व्यवहार चिनिसकेका छौँ। भारत नेपाललाई सधैँ अदकल्च्याएर राख्न चाहन्छ। नेपाल सम्पन्न भयो भने उसलाई नटेर्ला भन्ने डर छ। बिग्रियो भने आतंकवाद बढ्न सक्छ र त्यो भोलि उसको भूमिका पनि सर्न सक्छ। त्यसैले भारतले नेपाललाई बन्न पनि दिँदैन, बिग्रन पनि दिँदैन। नेताहरूले नेपाल बन्यो भने टेर्दैनन्, बिग्रियो भने पनि टेर्दैनन् भन्ने भारतलाई डर छ। एक अर्बभन्दा धेरै मानिसलाई पुर्याउन नेपालबाट जाने पानी नभए भारतलाई सम्भव छैन। त्यसैले नदीहरू जोडेर पानी लैजाने नेपालको सहयोगले नै पर्छ। नेपालले नदिए जबरजस्ती गर्छ, त्यस्तै परे मुलुकै फोरेर भए पनि जोड्छ। कता कता हाम्रो मुलुक फोर्ने अभियानमा भारत लगायत केही पश्चिमा मुलुकहरू लागेका छन् कि जस्तो लाग्छ। नयाँ संविधानमा सङ्घ बनाउँदा आत्मनिर्णयको अधिकारको कुरा जुआइरहेको छ। त्यो मुलुकका लागि अहित हुनसक्छ। त्यसैले हामीले भारतसँग कोशी उच्च बाँधको सम्झौता गर्नु परे पनि बाँध बनाउँदा विस्थापित हुनेहरूको लागि के फाइदा हुनेछ, त्यो किटान हुनुपर्छ। अनि देशलाई फाइदा पुग्ने गरी जलमार्ग, पैसा, बिजुली आदिमा सम्झौता गर्न सक्नुपर्छ। टनकपुर, गण्डकी, कोशीको जस्तो नेपाल सधैँका लागि नठगियोस्। पानीले डुबेको जमिनमा खेतीपाती केही हुँदैन, तर माछा त पाल्न सकिन्छ नि, जलचरको खेती गर्न सकिन्छ, यसबाट नेपालीलाई फाइदै होला। तर केही गरी कोशीमा उच्च बाँध बन्यो र भूकम्पको धक्काले बाँध फुट्यो भने त्यसको परिणाम के होला, जिम्मा कसले लिने, यसतिर पनि ध्यान दिनुपर्छ। नेपाल न भारतले बनाइदिएर बन्छ, न चीनले बनाएर। वास्तवमा नेपाल नेपालीले बनाए मात्र बन्छ। यो देश बनाउन त्यति गाह्रो छैन। संसारभरि रेडिमेड टेक्नोलोजीहरू छन्। टेलिफोनको आविष्कार गर्न वैज्ञानिकहरूले कति अनुसन्धान गरे। हवाईजहाज आजको रूपमा आउन वैज्ञानिकहरूले कति अनुसन्धान गर्नु पर्यो। जलस्रोतको विकास गर्न ठुल्ठुला टर्बाइनहरू बनाउन कति अनुसन्धान भए। हामीले त अनुसन्धान गर्नु नै पर्दैन, बजारबाट रेडिमेड टेक्नोलोजी किनेर ल्याएर फिट गर्न सक्छौँ। हिजो आज चीनले बनाइदिएको सस्तो सिडी र सिडी प्लेयरले गर्दा हाम्रो गीत सङ्गीतलाई फाइदा पुगेको छ। भारतले सस्तोमा बनाइदिएको मोटर र मोटरसाइकलले हामीलाई यात्रा गर्न धेरै सजिलो भएको छ, जसले गर्दा नेपालका दुर्गम ठाउँ पनि सुगम भएका छन्। जताततै जग्गाको भाउ बढेको छ, काठमाडौँको काठतिर बनाइ नै छ। घरमा चर्पी छैन, आची गर्न चाहिँ मोटरसाइकल लिएर कानलातिर जान्छन्। चीन, भारत, जापान, अमेरिका, बेलायत, जर्मनी, फ्रान्सले 50 वर्ष लगाएर गरेको विकास हामी 10 वर्षमा नै गर्न सक्छौँ। त्यसका लागि देशले केही राम्रा नेता पाउनुपर्छ। देशप्रति बेइमानी गर्नेहरूको सर्वस्व हर्नु हुनुपर्छ। अपराध गर्ने दण्डित हुन्छ भन्ने सन्देश जनतामा जानुपर्छ, अनि मात्र नेपाल बन्छ। नेपाल बने हामी नेपालीहरू त्यसै बन्छौँ।
बुलबुल पब्लिकेशन
उपन्यास, कथा, गजल लगायतका विधाका गुणस्तरीय पुस्तकहरू प्रकाशनका लागि
बुलबुल पब्लिकेशन
नयाँ लेखकहरूलाई विशेष प्राथमिकताका साथ बुलबुल पब्लिकेशन प्राइभेट लिमिटेड काठमाडौँ। फोन नम्बर 98230-37359
98230-37359
बुलबुल पब्लिकेशन, बुलबुल पब्लिकेशन।
दक्षिण कोरियामा सांस्कृतिक कार्यक्रम हेर्न गएका थियौँ। त्यसबेला कोरियाको नयाँ वर्ष भएकाले धेरै दिनसम्म कार्यालय, उद्योग, कल कारखाना, व्यापार व्यवसाय सबै बन्द हुँदो रहेछ, हाम्रो दसैँ जस्तै। जसरी दसैँमा काठमाडौँ नै सुन्ने हुन्छ, त्यसरी नै कोरियाको राजधानी सियोल पनि सुनसान हुँदो रहेछ। सबै आफ्नो अभिभावक भेट्न गाउँ जाँदा रहेछन्। भियतनाम, श्रीलङ्का, भारत, बङ्गलादेशका श्रमिक पनि नेपाली जस्तै कोरियामा श्रम गर्छन्। ती श्रमिक पनि आफ्नो देशबाट हामी जस्तै कलाकार बोलाएर सांस्कृतिक कार्यक्रम हेरी आफ्नो देश सम्झँदा रहेछन्। हाम्रो विमान सियोलमा अवतरण भयो। हरियो पासपोर्ट देख्न साथै हामीलाई एउटा बन्द कोठाभित्र लगियो। त्यस कोठाभित्र भियतनाम, श्रीलङ्का, बङ्गलादेशका कलाकार पनि थिए। कोठामा हामी सबै बन्दी जस्तै थियौँ। कोरियाको इमिग्रेसनको कर्मचारीले श्रीलङ्काका कलाकारसँग गरेको व्यवहार देखेर मन खिन्न भयो। टुटेफुटेको अङ्ग्रेजी भाषामा कोरियनले केरकार गर्दै थियो, तिमी यहाँ किन आएको? श्रीलङ्कनले जवाफ दियो, आई एम अ सिङ्गर, आई केम हियर टु सिङ फर श्रीलङ्कन पिपुल। कोरियनले भन्यो, ओ यु आर सिङ्गर, यु सिङ सङ। कोरियनले गाउन लगायो। श्रीलङ्कनले टेबल ठटाएर सुरिलो स्वरमा श्रीलङ्कन गीत गायो। शब्द नबुझे पनि गीत सुरिलो लाग्यो हामीलाई। गीत सुन्दा उसमा सङ्गीतको प्रशस्त अभ्यास रहेछ भन्ने सजिलै अनुभव गर्न सकिन्थ्यो। र कोरियनले झर्कँदै भन्यो, ओह नो गुड, नो गुड भोइस, यु गो दियर। ती गायकलाई कोरिया छिर नदी फर्काएर पठाउने समूहमा राख्यो। त्यसपछि अर्की एक महिलालाई सोध्यो, तिमी किन आएको? ती महिलाले पनि म गायिका हुँ, म उनकै श्रीमती हुँ भनेर अङ्ग्रेजीमा भनिन्। कोरियनले उसै गरी भन्यो, ओ सिङ्गर, यु सिङ सङ। उनको पनि स्वर परीक्षा लियो। महिलाले राम्रो आवाजमा गाइन्। उनलाई उसले राम्रो नम्बर दियो, गुड भोइस भनेर उनलाई चाहिँ कोरिया छिर्न दिने समूहमा राख्यो। त्यसपछि एउटा तन्नेरीले, म गिटारिस्ट हुँ भने, कोरियनले ती केटाका औँला जाँच्यो। गिटार बजाउनेहरूका औँलाको छाला तार थिच्दा थिच्दै कडा भएको हुन्छ भन्दै उसलाई यु वेट हियर भनेर त्यहीँ राख्यो। भित्र छिर्न दिने वा नदिने निर्णय गरेन। तिनको औँलाको छाला कडै देखिन्थ्यो, सायद उनलाई पछि गिटार बजाउन लगाउने होला। हामी पनि लाइनमा थियौँ। मलाई आत्मग्लानी भयो, बेकार कोरिया आएछु जस्तो पनि लाग्यो। हुन त यसभन्दा अघि दुईपटक कोरिया आइसकेका थियौँ, त्यतिखेर त्यस्तो गाह्रो भएको थिएन। अब हाम्रो पालो पनि आउँछ अनि सोध्ला त के गर्छस्। मैले मनमनले आफैलाई उत्तर दिएँ प्रहसन देखाउँछु भन्नुपर्छ। अनि त्यो कोरियनले ल हँसा भन्दा मैले त्यसलाई कसरी हँसाउने होला, कुन भाषा बोलेर हँसाउने होला। हामीसँग गएका कलाकार नरेन्द्र कङ्सागर भने कोरियनलाई सुनाउन नेपालीमा डायलग घोक्दै थिए। हामीभन्दा पहिले एउटा नेपाली सांस्कृतिक टोली कोरिया गएको रहेछ। त्यस टोलीमा दुईजना नेपालका प्रसिद्ध नायक नायिका पनि रहेछन्। उनीहरूलाई पनि कोरियाको इमिग्रेसनले भित्रछिर नदी एयरपोर्टबाटै नेपाल फिर्ता पठाइदिएको रहेछ। आयोजक नेपालीहरूले कोरियाकै एउटी मानवाधिकार कर्मीलाई इमिग्रेसनमा हामीलाई लिन पठाएका रहेछन्। उनको नाम इरन्जु थियो। उमेरले धेरै ठुली नभए पनि सबै नेपाली इरन्जुलाई दिदी भन्दा रहेछन्। ती कोरियन दिदी त्यहाँ बस्ने श्रमिक नेपालीलाई आपत पर्दा धेरै मद्दत गरिदिरहेछन्। एकजना नेपाली महिलालाई पागल भनी वर्षौँ कोरियाको जेलमा थुनेको रहेछ। इरन्जुले उनी पागल होइनन् भनी प्रमाणित गरी कोरिया सरकारबाट लाखौँ रुपियाँ क्षतिपूर्ति पनि दिलाएकी रहेछन्। इरन्जु हामीलाई लिन भित्रैसम्म आएपछि हामीले इमिग्रेसनको कोरियनलाई हँसाउनै परेन। त्यो घटना देख्दा लाग्यो हाम्रो नेपाली पासपोर्टको मात्रै होइन सबै गरिब मुलुकका पासपोर्टको इज्जत हुँदो रहेनछ। त्यसैले व्यक्ति धनी भएर देशको इज्जत हुँदैन, देश धनी भएपछि मात्र नागरिकको इज्जत हुन्छ। कोरियामा चारवटा प्रहसन प्रदर्शन गऱ्यौँ। नेपालीहरू खुब खुसी भए, हामीलाई उनीहरूले घुमाए। घुमाउने टोलीमा केही भाइहरू थिए भने दुईटी नेपाली बहिनी पनि थिए। ती भाइ बहिनीहरू बीचबीचमा अलि उत्ताउला कुरा पनि गर्थे, राम्रा कुरा पनि गर्थे। साँझ खाना खाने ठाउँमा पुगेपछि त बहिनीहरूले आफ्नो लुगाभित्रबाट ससाना रेकर्डर झिक्थे भने मदन दाई र हरिदाईले छाडा कुरा गर्नुहोला अनि रेकर्ड गर्नुहोला भनेर माइक फिट गरेर आएको त त्यस्तो केही कुरै गर्नु भएन, योजनै विफल भयो। मन ढुक्क फुल्यो। ती बहिनीहरूले बीचबीचमा छाडा कुरा गरेर हामीलाई उक्साएका रहेछन्। हामीले उक्सिएर थप्यौँ भने रेकर्ड गर्ने अनि प्रचार गर्ने सुर रहेछ। प्रख्यात भएपछि पाइला पाइलामा विचार गरेर हिँड्नुपर्छ, बोल्नुपर्छ भनेको यही रहेछ। नेपालीलाई कोरियनले मात्र होइन कहिलेकाहीँ त नेपालीले नै पनि फसाउन खोज्दा रहेछन्। एनआरएनका प्रथम अध्यक्ष उपेन्द्र महतो सायद नेपाली मध्येमा सबैभन्दा सम्पन्न नेपाली हुन्। उनी सधैँ भन्ने गर्छन् म धनी व्यक्ति हुँ, आफ्नो देशमा मेरो इज्जत छ, तर देश धनी भएको भए विदेशमा पनि मेरो इज्जत बेग्लै हुने थियो भन्ने गरिन्छ। नेपाल धनी छ तर नेपाल गरिब छन्। हो, हाम्रो देशमा भौगोलिक सुन्दरता छ, जलस्रोतको विशाल भण्डार छ, प्राकृतिक मनोहारीको खानी छ, सगरमाथा छ, बुद्धको जन्मभूमि छ। यी सम्पदा कुनै पनि मुलुकले जति पैसा खर्च गरे पनि आफ्नो देशमा बनाउँछु भनेर सक्दैन। हाम्रो खोलामा बग्ने पानी सेतो सुन हो, सेतो सुन बगिरहेको छ, खेर गइरहेको छ, तर हामीले सदुपयोग गर्न सकेका छैनौँ। प्रकृतिले नेपाललाई सबै थोक दिएको छ तर राम्रा नेता दिएन, देशभक्त नेता दिएन। त्यो देशभक्त नेता पनि दिन्छ प्रकृतिले, पक्कै दिन्छ कुनै दिन, अनि हाम्रो पनि दिन आउँछ। त्यसपछि त भारतमा मजदुर भएर काम गर्न जाने नेपाली युवा, बेचिएका चेलीहरूका छोराछोरी काँधमा क्यामेरा झुन्डाएर हवाईजहाजमा उडेर भारतमा टुरिस्ट भई घुम्न जानेछन्। त्यसवखत भारतका स्टार होटलका भारतीय गार्डहरूले नेपालीलाई सेल्युट गर्नेछन्। देशमा यस्तो नेता पाओस्, असल मान्छेका लागि फूल जस्तो नरम होस्, खराब मान्छेका लागि ढुङ्गाभन्दा पनि कडा होस्। अनि त अनुशासित नेपाल, अनुशासित नेता, अनुशासित जनता। दुई हजार 2046 सालको आन्दोलनपछि हामी अमेरिका उड्यौँ। मदन दाईका हितैषी साथी दिलकृष्ण श्रेष्ठ अमेरिकामा अमेरिकन भाउजूसँगै बस्थे। निकै पहिले एक दिन दिलकृष्ण दाईले हामीलाई भनेका थिए तिमीहरूलाई एकपटक अमेरिका घुमाउन म कोसिस गर्छु। उनको इच्छा पूरा भयो, हाम्रो सपना पनि साकार भयो। अहिले त अमेरिका जानु भनेको ठुलो कुरा होइन, धेरै कलाकारले उतै घरजम गरिसके, तर त्यस बेला अमेरिका जाने ठुलो कुरा थियो। म खुसी र दुःखी दुवै थिएँ। श्रीमतीलाई अमेरिका घुमाउने सपना त्यो बेला पुरा गर्न सकिन्। सानो छोरो एक वर्षको मात्र थियो, ठुलो छोरो 4 वर्षको। उनीहरूलाई हेरचाह गर्नुपर्ने भएकाले मिरा जान पाएनन्। यसो त भाउजू हामीसँग जाने टोलीमा हुनुहुन्थ्यो। लक्ष्मीगिरी दिदी पनि अमेरिका जाने हाम्रो टिममा थिइन्। मिरा बिरामी भएर अस्पतालमा बस्दा उनले ठुलो छोरो त्रिलोकलाई आफ्नै घरमा लगेर राखिदिएको गुण मैले अलिकति भए पनि तिर्न सकेँ जस्तो लाग्यो, किनभने त्यो बेला अमेरिका जानेहरूलाई ठुलै आँखाले हेर्थे। हामी अमेरिका उडेको नेपाल टेलिभिजनले त समाचारमै देखाएको थियो अरे। त्यसपटक अमेरिका यात्रामा हामी वासिङटन स्थित राम मालाकारको घरमा थुप्रै दिन बस्यौँ। उनका छोरी ज्वाइँहरू शीला, सरोज, शान्ति, कृष्ण, पञ्चले हामीलाई धेरै सहयोग गरेका थिए। मदन दाईको फुपूको छोरा प्रबोध त्यो घरको ज्वाइँ भइसकेको थिएन। लाइट र साउन्डमा उसैले सघायो। नौजनाको टोलीलाई घरमा मालाकार भाउजूले पकाएर खुवाएन। कोलोराडो बसेका शान्ति र श्याम श्रेष्ठले अमेरिकाका धेरैवटा राज्यहरूमा घुमाए। हामीलाई भाडामा लिएको भ्यान चढेर हामी कोलोराडोबाट फ्लोरिडातिर जाँदै थियौँ। राजाराम पौडेल भ्यानभित्रै बसेर कोका कोला पिउँदै थिए। सर के छ? उनी त हिरिक हिरिक भए, आँखा पनि पल्टाइसकेका थिए। एकछिन त हामी सबैको साथै गयो। ढाडमा मुड्कीले आन्दा आन्दा बल्ल ठिक भयो। केही गरी भ्यानभित्रै यात्रुको मृत्यु भएमा त्यो बेलाको 25 लाख जति नेहरू बिमा बापत आउने रहेछ। सन्चो भइसकेपछि जिस्काएर राजु भुजुले भने, ए राजाराम, मर्या भा त मोज रहेछ नि, 25 लाख आउने रहेछ। राजारामले सर्किएर राता भएका आँखा कोका कोलाको झोलभन्दा रातो पार्दै भने, मरेसी जति पैसा आयो नि के काम, जिउँदो हुँदा आए पो। घरमा भाउजू र छोराछोरीले त काम लाग्थ्यो नि, मलाई यस्तो घटिया गरेको मन पर्दैन भनेर उनले फोरी शब्द पनि बोले। कोलोराडोमा हामी श्याम र शान्ति श्रेष्ठको घरमा बसेका थियौँ। हाम्रो लुगा मैला भएका थिए। ठुलो वासिङ मेसिनमा हामी सबैले आफ्ना लुगा धुन हाल्यौँ। लुगा निकाल्दा त सबैको लुगाको रङ निलै भएछ। आफ्नो लुगा चिन्नै गाह्रो भयो। हामी सबै छक्क पऱ्यौँ, ए बा कसरी सबैको लुगा निलो भयो? पछि पत्ता लाग्यो, वासिङ मेसिनमा राजाराम पौडेलको रङ जाने सुतीको अन्डरवेयर पनि परेछ। त्यो सबै बदमासी त्यही अन्डरवेयरले गरेको रहेछ। जस्तो उटुङ्गिया राजाराम, उस्तै उटुङ्गिया अन्डरवेयर। कर्निङ भन्ने ठाउँमा हामी डाक्टर हरि शर्माको घरमा बसेका थियौँ। उनले हामीले खाएको देखेर दिक्क मान्दै भने, कति खाएको, बढी हुन्छ, कसैले पनि धेरै खानै पर्दैन, मान्छेलाई त दिनको 1000 क्यालोरी भए पुग्छ, तर तपाईँहरू त 5000 क्यालोरी एकै छाकमा खाइरहनु भएको छ। हामी चाहिँ उनका आँखा छल्ली छल्ली खान्थ्यौँ। पिज्जा, आइसक्रिम, म्याकडोनल्ड, केएफसीको खानाले म त मस्त मोटाएर साँढे जस्तै भएको थिएँ। घाँटी पछाडि ज्वरो नै उम्रेको थियो। त्यसबखत हामीले संयुक्त राष्ट्रसङ्घको भवनमा विभिन्न देशका राजदूतहरूलाई बोलाएर दैवज्ञ हाडा र सुखदेव शाहको सक्रियतामा नेपाली सांस्कृतिक कार्यक्रम देखायौँ। 15 राज्यमा 2 महिना लामो यात्रा सकेपछि काठमाडौँ फर्क्यौँ। मीरा, मोहित र त्रिरोकलाई लिएर एयरपोर्टमा आएकी थिइन्। ठुलो छोराले त बुबा भनेर चिनिहाल्यो। सानो छोरा मोहितलाई मलाई देखाएर ऊ को भने सोधेको छोराले त मलाई काका भने। 1 वर्षको बच्चाले 2 महिनामै मान्छे चिन्न छोड्दो रहेछ। अहिले तपाईँले सुन्नुभएको वाचन थियो हरिवंश आचार्यको आत्मकथा चिना रायको मान्छेको वाचन। यसको 8 श्रृङ्खला हामीले आज 161 पृष्ठमा ल्याएर रोकेका छौँ र अहिले वाचन गरेको च्याप्टरको शीर्षक थियो अमेरिका यात्रा। अब अर्को साता हामी 4 महिना देश 8 महिना विदेश शीर्षकको अध्याय प्रस्तुत गर्छौँ। आजलाई श्रुति सम्वेकको समय अब सकिएको छ। कार्यक्रम श्रुति सम्वेक सुनिसकेपछि तपाईँलाई सल्लाह, सुझाव र प्रतिक्रिया दिन मन लाग्यो भने कृपया हामीलाई SHRUTI shruti@unn.com.np लेखेर दिन सक्नुहुन्छ अथवा पत्राचार गर्नुहुन्छ। इमेलको पहुँचमा हुनुहुन्न भने हाम्रो पत्राचार ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो रेडियो नेटवर्क, पोस्टबक्स नम्बर 6469, काठमाडौँ, नेपाल। हवस् त, अर्को दिनसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म प्रस्तुता अच्युत घिमिरे बिदा चाहन्छौँ। नमस्कार, शुभरात्री।